रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राजनीतिक स्थिरता र सुशासनका लागि काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकको भनाई। भारतीय नम्बर प्लेटको बस मर्स्याङदी नदीमा खस्दा 14 जनाको मृत्यु, 16 जना घाइते, मृतकको संख्या बढ़न सक्ने अनुमान। भारी वर्षाका कारण भारतको उत्तराखण्ड नजिक हेलीप्याड भाँसिँदा 4 जना नेपालीको मृत्यु र थाइल्याण्डमा विमान दुर्घटना हुँदा विमानमा सवार 9 जनाको मृत्यु। अब समाचार विस्तारमा। तनहुँको आबु खैरेनी स्थित ऐना पहराबाट मर्स्याङदी नदीमा भारतीय बस खस्दा 14 जनाको मृत्यु भएको छ। दिउँसो 1 बजेसम्म 14 जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा प्रहरी नायब परीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो। घटनास्थलबाट 16 जना घाइतेको उद्धार गरिएको पनि उहाँले बताउनुभयो। आज बिहान पोखराबाट काठमाण्डुको लागि छुटेको यूपी 53FT7623 नम्बरको बस तनहुँको ऐना पहरा भन्ने स्थानबाट मर्स्याङदी नदीमा खसेको हो। बस नदी किनारमा अड्किएको छ। बस दुर्घटना हुँदा ठूले हताहती भएको प्रहरीले जनाएको छ। तनहुँका प्रहरी नायब परीक्षक दीपक कुमार राईले उद्धार कार्य जारी भएकाले मृतक र घाइतेको संख्या बढ़न सक्ने बताउनु भएको हो। घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धार कार्य गर्न डोरीको सहायताले गरेको पनि उहाँले बताउनुभयो। घाइतेहरूको आबु खैरेनी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका घाइतेहरूलाई चितौन मेडिकल कलेज भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले राजनीतिक स्थिरता तथा सुशासनका लागि दुई ठूला दल मिलेर सरकार बनाउने काम भएको बताउनु भएको छ। गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको प्रमुख प्रशासनिक भवनको आज जनकपुरधाममा शिलान्यास गर्दै ठूला दलले सरकार बनाएको केही दिनमा नै प्रमुख प्रतिपक्षी दलको समर्थनमा 18 वर्षसम्म निष्कर्षमा नपुगेको संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई निष्कर्षमा पुर्याउने काम भएको बताउनु भएको हो। उहाँले राष्ट्रिय सभाबाट हिजो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएकाले यसलाई कानून बनाएर संक्रमणकालीन घटनाको निरूपण चाँडै गरिने बताउनुभयो। गृहमन्त्री लेखकले विगतको 1.5 वर्षमा पटक पटक सरकार परिवर्तन भएको र यसको असर प्रदेशसम्म पर्ने भएकाले त्यो हुन नदिनका लागि ठूला दलले सरकार बनाएको दावी गर्नुभयो। उहाँले शिलान्यास भएको भवन समयमा नै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयो। गृहमन्त्री लेखकले आजै धनुषा जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई इमानदारपूर्वक कार्य सम्पादन गर्न निर्देशन पनि दिनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे उपभोक्ता कर्मीसँग छलफल गरेको छ। सिंहदरबार स्थित समितिमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अब आउने चाडपर्वमा दैनिक खाद्य वस्तुको अभाव हुन नदिन सरकारले आफ्नो तयारी गरिरहेको बताउनुभयो। मन्त्री भण्डारीले खुल्ला सीमा र बजेटमा करको दर निर्धारणबाट बजार प्रभावित हुने भएकाले यसप्रति सचेत रहेको भन्दै जनतालाई सहज र सुलभ आपूर्ति गर्न सरकार जिम्मेवार रहेको बताउनुभयो। मन्त्री भण्डारीले चाडपर्व लक्षित यो वर्ष पनि 43 भन्दा बढ़ी ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गरिने र अनलाइन सेवा पनि प्रवाह गरिने, चिनी लगायत अन्य खाद्य वस्तुको अभाव हुन नदिन अहिलेदेखि नै तयारी भइरहेको पनि जानकारी दिनुभयो। बैठकमा उपभोक्ता अधिकार कर्मीहरूले चाडपर्वमा मात्र नभएर सबै दिन उपभोक्ता मैत्री वातावरण बनाउनु पर्ने, विषादी परीक्षण गर्न औजार खरिद गरी फलफूल तथा तरकारीबाट लागिरहेको रोगलाई हटाउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले सातै प्रदेशमा भएको अनुगमन संयन्त्रलाई सक्रिय बनाउनु पर्ने, समय सापेक्ष कृषि तथा वाणिज्य नीति ल्याउनु पर्ने पनि बताउनुभयो। मकवानपुरमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा 3 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग स्थित हेटौँडा उपमहानगरपालिका 9 मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा 3 जना घाइते भएका हुन्। पूर्व पश्चिम सड़क अन्तर्गत पतलैयाबाट हेटौँडातर्फ जाँदै गरेको 2971 भारतीय एलपी ग्यास बुलेटले हेटौँडाबाट रातमाटेतर्फ जाँदै गरेको G3C8449 नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार 3 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। असार तेस्रो साताको बाढ़ीबाट कञ्चनपुर जिल्लामा 1,57,00,000,00 रूपियाँ भन्दा बढ़ीको क्षति भएको निमित्त प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो। बाढ़ी र डुबानबाट भएको क्षतिको मूल्यांकन गरेर त्यहाँका कार्यालयहरूलाई क्षतिको विवरण प्राप्त भएको हो। तनहुँ जिल्लामा डेंगू संक्रमितको संख्या बढ़दै गएको छ। यही भदौ 1 गते 1,082 जनामा संक्रमण देखिएकामा अहिले 1,323 जनामा संक्रमण पुष्टि भएको छ। 6 दिनमा 241 जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप खणेलले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको आबु खैरेनीमा सबैभन्दा बढ़ी 988 जनामा संक्रमण देखिएको छ। शुक्ला गण्डकीमा 149, ब्यासमा 98, बन्दीपुरमा 71, म्याग्देमा 7, भीमाद र भानुमा 5 जनामा डेंगू पुष्टि भएको छ। विभिन्न टोल तथा बस्तीमा पुगेर लामखुट्टेले फूल पार्ने सम्भावित ठाउँको खोजी गरी नष्ट गरिएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो। सल्यानका सामुदायिक वन समूहले सल्लाको खोटोलाई आमदानीको मुख्य स्रोत बनाएका छन्। जिल्लाका अधिकांश सामुदायिक वन समूहले सल्लाको रूखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक 2 करोड़ बढ़ी आमदानी गर्दै आइरहेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको यो रिपोर्ट।
613 सामुदायिक वन उपभोक्ता समूह रहेको सल्यानमा अधिकांश सामुदायिक वनको आमदानीको मुख्य स्रोत हो सल्लाको खोटो। सामुदायिक वनले आमदानीको 50% रकम वन क्षेत्र र सामुदायिक क्षेत्रमा लगानी गर्ने गरेको नयाँ बस्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर थापाले बताउनु भयो।
खोटोबाट राम्रै आमदानी भइरहेको छ। हामीले जनताहरूलाई ग्यासुलहरू वितरण गरेका छौँ, त्यसपछि वृक्षारोपण गरेका छौँ, टिमुरहरू अनि अन्य चिजहरू जस्तै काउलाहरू लिएर रोपेका।
गत आर्थिक वर्ष 2080-81 जिल्लाका सामुदायिक वनहरूले 2,500 मेट्रिक टन खोटो बिक्री गरेका छन्, जसबाट 2,26,00,000 रूपियाँ आमदानी गर्न सफल भएका छन्। समुदायमा जम्मा भएको रकमले वनको सुधार, वृक्ष रोपण, पानीका मुहान संरक्षण, रिचार्ज पोखरी, सिंचाई पोखरी निर्माण तथा खानेपानी निर्माण लगायतका सामाजिक क्षेत्रमा लगानी गर्दै आइरहेको सामुदायिक वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईको भनाई रहेको छ।
उपभोक्ताको आय आर्जन हुने कार्यक्रममा लगानी गर्ने गरी सिंचाई हुनसक्छ, खानेपानी हुनसक्छ, फलफूल तरकारी हुनसक्छ, उद्योग व्यवसाय हुनसक्छ, घुम्ती कोषहरू हुनसक्छन्, यस्तोमा लगानी गर्ने गरेका छन्।
सल्यान सबैभन्दा बढी खोटो उत्पादन र बिक्री गर्ने जिल्ला हो। सामुदायिक तथा राष्ट्रिय वन गरी यहाँका झण्डै 300 बढी वनमा विभिन्न रोजिन कम्पनीहरूले खोटो संकलन गर्दै आइरहेका छन्। खोटो संकलन गर्ने रोजिन कम्पनीले समूहबाट 12 रुपियाँ प्रति किलो किन्ने गर्दछन्। डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महत
जमा भएको पैसा चाहिँ 25% रकम चाहिँ वन संरक्षण र वन विकासमा प्रयोग गर्नुपर्छ, बाँकी रहेको 50% महिला सशक्तिकरण उद्यम विकासमा चाहिँ खर्च गर्नुपर्छ, बाँकी रहेको 25% चाहिँ सामुदायिक हितको लागि चाहिँ खर्च गर्नुपर्छ।
खोटो संकलन गरीब तथा विपन्न समुदायको आमदानीको गतिलो माध्यम हुँदै आइरहे तापनि पछिल्लो समय बढ्दै गएको वन डढेलो, भुछे तथा खोटे सल्लाह र सुक्दै जाँदा आमदानीको स्रोत पनि कम हुँदै जाने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। आमदानीको स्रोत भनेको सल्लाहलाई संरक्षण तथा विस्तार गर्न पनि उत्तिकै आवश्यक छ। दीपक शर्मा, सल्यान।
सल्यानमा सल्लाको खोटो आमदानीको स्रोत सम्बन्धी यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। भारी वर्षाका कारण भारतको उत्तराखण्ड स्थित केदारनाथ नजिक रहेको हेलिप्याड भाँसिँदा पुरिएर 4 नेपालीको मृत्यु भएको छ। विपद जोखिम न्यूनीकरणका जिल्ला प्रबन्धक अधिकारी नन्दन किशोर रजवारले गैराती करिब 1:20 भाँसिएको खाल्डोमा 4 पुरिएको खबर पाउनसाथ उद्धार टोली घटनास्थलमा पठाउँदा सबैको मृत्यु भइसकेको थाहा पाएको जानकारी दिनुभयो। भीषण वर्षाका कारण डोलिया देवी मार्ग अवरूद्ध हुँदा करिब 2 किलोमिटर टाढा रहेको घटनास्थलमा उद्धार टोली पैदल हिँडेर पुगेका कारण ढिलो हुँदा ती मजदूरहरूको मृत्यु भइसकेको उहाँले बताउनुभयो। उहाँले उद्धारका लागि एक्सकाभेटर मेसिन पुर्याउन सम्भव नभएपछि जिल्ला उद्धार टोली स्वयंले उद्धार शुरू गरेको पनि बताउनुभयो। मृतक चारैजना रोजगारीका सिलसिलामा भारतको उत्तराखण्ड राज्यमा बस्दै आएका बीबीसी हिन्दी समाचारले जनाएको छ। थाइल्याण्डमा विमान दुर्घटना हुँदा 9 जनाको मृत्यु भएको छ। राजधानी बैंककको मुख्य एयरपोर्टबाट उड़ान भरेको विमान उड़ेको केही समयपछि नै सम्पर्कविहीन भएको थियो। विमान सम्पर्कविहीन भएको करिब 1 घण्टापछि बैंककबाट करिब 40 किलोमिटर टाढा चाचो एङ साओ प्रान्तको मंग्रोममा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थाई मीडियाले जनाएको छ। विमानमा 5 जना चिनिया पर्यटक, चालक दलका 2 जना सदस्य र 2 जना विमान परिचारिका रहेको बताइएको छ। बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राजधानी रद्द गरेको छ। हसिनाको राजधानीका साथै पूर्व सरकारका मन्त्री र पूर्व सांसदहरूको राजधानी पनि रद्द गरिनुपर्ने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ। ढाकामा हसिनाको सरकारी निवासमा भीड़ले आक्रमण गर्दा उहाँलाई सत्ताबाट अपदस्थ गर्नु अघिका हप्ताहरूमा धेरै जसो प्रहरीको गोलीबाट 450 भन्दा बढ़ीको मृत्यु भएको थियो। र हाल देशभर मनसूनी वायुको प्रभाव रहेको तथा मनसूनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानमा केही उत्तर दिशातर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती र लुम्बिनी प्रदेशका केही 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राजनीतिक स्थिरता र सुशासनका लागि काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकको भनाई। भारतीय नम्बर प्लेटको बस मर्स्याङदी नदीमा खस्ता 14 जनाको मृत्यु, 16 जना घाइते, मृतकको संख्या बढ़न सक्ने अनुमान। भारी वर्षाका कारण भारतको उत्तराखण्ड नजिक हेलीप्याड भाँसिँदा 4 जना नेपालीको मृत्यु र थाइल्याण्डमा विमान दुर्घटना हुँदा विमानमा सवार 9 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।